ठिकै छ, राम्रो है राजा.
परमेश्वरको दर्शन। अब यो परमेश्वरको दर्शनको बारेमा योभन्दा पहिला हामीले जे कुरा सिकेका थियौँ, तपाईँलाई कति सम्झन छ? कसैलाई एक दुईजनालाई म भन्न लगाउनु विचार छ, के सम्झन छ तपाईँ? येसुको संसारमा मानिसको रूपमा जन्मिएर मानिसहरूको पापको लागि उहाँले भोग्नुपर्ने सम्पूर्ण कुरा भोगेर पापको बदलीमा हाम्रो सट्टामा सम्पूर्ण दुष्टता सबै मेटिने गरी उहाँ आफ्नै शरीरमा पाप बोक्नु भएर उहाँ क्रुसमा बलिदान हुनुभयो र त्यसलाई सैतान पापको शक्ति सबै कुरालाई जितेर मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो। अब उहाँले हरेक व्यक्ति जसले उहाँमा विश्वास गर्छ उनीहरूलाई उनीहरूको पापबाट मुक्त गर्न सक्नुहुन्छ, पाप मुक्ति होइन से। यो क्रिस्चियन जीवनमा एउटा सबभन्दा महत्त्वपूर्ण कुरा यो सम्झिराख्नु पर्ने चाहिँ क्रिस्चियन जीवन चाहिँ पापबाट मुक्त भएको जीवन, यो कुरो मान्छेलाई हामीले सिकाउनु पर्यो। सबभन्दा ठुलो दुईवटा कुरा हुन्छ तपाईँले सिक्नु पर्यो, हामीले सिकाउनु पर्यो, हामीले बुझ्नु पर्यो, अरूलाई बुझाउनु पर्यो। त्यो के हो भने पहिला चाहिँ क्रिस्चियन भनेको चाहिँ पाप क्षमा पाएको व्यक्ति, पाप क्षमा पाउनलाई चाहिँ पापको ऋण जो थियो येशूले हाम्रो ठाउँमा जुन चाहिँ मृत्युदण्ड थियो तिर्दिनु भयो। सो यो पापबाट छुटकारा पाउने, पाप क्षमा पाउने कुरा एकदम नम्बर वन क्रिस्चियन जीवनमा, अनि तब मात्र हामी धार्मिकताको मान्छे हुन सक्छौँ। सो पाप र धार्मिकता एकदम महत्त्वपूर्ण कुरा हो होइन? परमेश्वरको धार्मिकता, तपाईँलाई म एउटा पद पढ्छु यहाँ, एउटा पद भन्दाखेरि त्यो पद चाहिँ रोमी 1:17 पद तपाईँलाई म पढ्न चाहन्छु। रोमी 1:17 कहाँतिर छ मसँग? रोमी 1:17, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। हामी जो सुसमाचार प्रचार, परमेश्वरको राज्य विस्तार, मण्डलीमा ख्रिस्टका जनहरूलाई परिपक्वतामा तालिम दिएर उनीहरूलाई परमेश्वरको धार्मिकतामा बढाउने काम, येशूको निम्ति दुलही चाउरी नपरेको तयार गर्ने काम, यो सबै जो हामी गर्दछौँ नि, यो भनेको चाहिँ तपाईँ र मेरो शक्ति सामर्थ्य क्षमतामा छैन, तपाईँको स्किलमा छैन। यो केमा छ त? परमेश्वरको धार्मिकता जो येशु ख्रिस्टमा आउँछ। सो यो रोमी 1:17 के भने, सुसमाचार परमेश्वरबाट आउने धार्मिकता, सुसमाचारमा चाहिँ परमेश्वरबाट आउने धार्मिकता प्रकट भयो। यो हामीलाई परमेश्वरको अगाडि योग्य बनाउने, जान सक्ने बनाउने, परमेश्वरको उपस्थितिमा रहन सक्ने बनाउने तपाईँ र मेरो धार्मिकता होइन, तपाईँ र मेरो असल काम होइन, तपाईँ र मैले गरेको के पनि होइन। धेरै क्रिस्चियनहरूको विचारमा के हुन्छ भने, अब फास्टिङ प्रेयर गर्यो भने चाहिँ राम्रो हुन्छ। अब म फास्टिङ प्रेयरको खिलाफ छैन, तर धेरैजनाले यो हिन्दूबाट विश्वास गरेका मान्छेहरूको निम्ति फास्टिङ यो के चाहिँ उनीहरूले कोसिस गरेका कुराहरू चाहिँ आफ्नो धर्म कमाउने जस्तो विचार गर्छन्, अनि उनीहरूले यति कोसिस गर्छन् कि अनि त्यो कोसिस गर्छन् अनि सायद उनीहरूले सोचेको हुन्छ होला, अब मैले यति धेरै गरेको छु म चाहिँ ठिक हुन्छु होला। त्यो सुसमाचार बुझाइमा ठुलो समस्या। त्यसैले सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा आउँछ, यहाँ लेखेको छ नि रोमी 1:17, त्यो धार्मिकता चाहिँ विश्वासद्वारा भनिस्, त्यहाँ यति एउटा सिनका एउटा रौँ तपाईँ र मेरो एफोर्ट थप्नु परेन। सो दिस तपाईँ र मेरो कुनै पनि कुराले तपाईँ र मेरो मुक्ति, धार्मिकता भन्ने कुरामा कति पनि सहयोग गर्न सक्दैन। यो परमेश्वरको वचनमा यो एउटा 5:16 भनेर तपाईँलाई मैले सिकाएको जस्तो लाग्छ होइन? कसैले सम्झ्या छ 5:16 भन्नुहोस् त, कसैले सम्झ्या छ? फेथ एलोन, विश्वास मात्र, येशु ख्रिस्टमा मात्र, अनुग्रहद्वारा मात्र, अर्को के थियो, 5 16 मैले सिकाएको छु यो, एक्चुली वी डिड इन द चर्च सायद होइन? फेरि गर्नुपर्छ क्या हो। त्यस कारणले यहाँनिर एकदमै महत्त्वपूर्ण कुरा छ है, हामीले के गर्नु छ, विश्वासद्वारा नै आउँछ, अनि यस्तो लेखेको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउने छ। त्यसले यो विश्वासमा जिउने जीवन के हो, यो एकदमै गहिरो विषय हो। हरेक व्यक्ति, कुनै पनि व्यक्ति पर छैन, तपाईँलाई म यो फलाकिरहेको छु, म चाहिँ सिपालु बाठो असल भएर होइन, मलाई तपाईँलाई एउटै साँचो हुन्छ, एउटै बाटो हुन्छ, एउटै विश्वास हुन्छ, परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ, कोही पनि मान्छे तलमाथि छैन। किनभने वास्तवमा दुई अध्याय एफिसी 8 र 9 पदमा क्लियर त्यही कुरा भनेको छ, विश्वासद्वारा अनुग्रहबाट हामीले उद्धार पाएका छौँ, यो कामबाट होइन, नत्र तिमीहरूले घमण्ड गर्नेछौ। त्यस कारणले यो बढी फास्टिङ गर्न सक्ने, बढी मेहनत गर्न सक्ने, धेरै कोसिस गर्न सक्ने मान्छे हुन्छ नि होइन, कोही कोही मान्छे कम गर्न सक्ने हुन्छ, त्यस्तो कोसिसको विषयमा तपाईँभन्दा म धेरै कम छु होला होइन। अब कम गर्ने मान्छे र बढी गर्ने मान्छेको बिचमा चाहिँ के सोचाइ हुन्छ नि, म त धेरै असल मान्छे होइन, विश्वास टोटली फरक विषय हो। अनि विश्वास पनि वास्तवमा परमेश्वरको वचनद्वारा आउँछ, जुन चाहिँ येशु प्रभुको वरदान हो, त्यो पनि बाइबलमा क्लियर छ, यो कुरो पत्ता लगाउनु। तर पनि मैले अहिले विषय के भन्न लागिरहेको थिएँ भनेदेखि, दुईवटा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीहरू पाप क्षमा पाएका, सो द्याट्स नम्बर वान। तपाईँ र म जबसम्म पाप क्षमा पाउँदैनौँ, हामीमा परमेश्वरको क्रोध, परमेश्वरको दण्ड, मृत्युदण्ड, यद्यपि परमेश्वर प्रेम गर्नुहुन्छ, मृत्युदण्ड हामीसँग रहिरहन्छ। बिब्लिकल सुसमाचार यो हो दुई, पहिलो कुरा। त्यस कारणले विश्वासद्वारा हरेक व्यक्ति जसले ख्रिस्टलाई विश्वास गर्छ, ऊ पापबाट क्षमा पाउँछ, उसको सबै पाप क्षमा हुन्छ। तर यहाँ विषय बुझ्नुपर्ने के छ भने नि, मान्छेले अर्को पाटो कहिलेकाहीँ बुझ्दैन, विश्वास गरेर यहाँ हामीले त केही गर्नुपर्ने छ भनेर सोच्यो होइन। तर जो मान्छेले पाप क्षमाको लागि परमेश्वरसँग पश्चाताप भन्छ नि, आफ्नो कुरो छोडेर परमेश्वरको पछि लाग्ने, उसको दिमागमा, उसको सोचमा, उसको काममा, उसको व्यवहारमा, उसको योजनामा, उसको व्यवहार, सम्पूर्ण कुरामा के हुन्छ, पाप रोकिन्छ। फेरि पनि कहिलेकाहीँ फासाफुस्सा हामी मान्छे शरीरको भएको हुनाले परिस्थिति अनुसार हामी फस्न सक्छौँ, अलिकति परीक्षा भन्छ, परीक्षित हुन सक्ने कोही व्यक्तिहरू हुन्छ। त्यसैले म तपाईँलाई यो पनि भन्दिनँ कि मान्छे पर्फेक्ट हुन्छ, तर क्षमा पाएको मान्छे फरक हुन्छ, क्षमाको अनुभव गरेको मान्छे फरक हुन्छ, तब मात्र नयाँ जीवनको सुरु हुन्छ पाप क्षमाबाट। किनभनेदेखि पापको कुरा चाहिँ सिद्धियो, त्यसैले जस्टिफिकेसन भनेर तपाईँलाई मैले धर्मी ठहरिने कुरा, स्याङ्क्टिफिकेसन भनेर मैले तपाईँलाई सिकाइसकेको छु, जस्टिफिकेसन धर्मी ठहरिने कुरा एकदम महत्त्वपूर्ण। त्यस कारणले यो पाप क्षमाको कुरा तपाईँलाई बुझाउन चाहन्छु। त्यसैले हरेक व्यक्ति जो पाप क्षमा पाएको छ, उसलाई एउटा कुरा प्रष्ट बटम लाइन बुझ्नुपर्ने के हो थाहा छ तपाईँलाई, यु डोन्ट डु पाप अगेन। तर यु सी, तपाईँले वरिपरि मान्छे कस्तो देख्नुहुन्छ, संसारको भन्दा पनि दुष्ट देख्नुहुन्छ, कोही कोही छन् त्यस्ता, हामी कसैको विश्वास गर्दैनौँ, क्रिस्चियनको हामी कसैलाई विश्वास पनि दिँदैनौँ, धोकेबाज छौँ, अवसरवाद छौँ। तपाईँलाई म क्लियर भन्छु, त्यस्तो मान्छेले वास्तवमा सुसमाचारमा टोटल भरोसा गरेका छैन, उसले के गरेको छ, आफैमा भरोसा गरेका छ। अनि त्यस्तो मान्छेको यो एम्बिसन भन्ने शब्द छ क्या, कोही कोही क्रिस्चियनहरूले चाहिँ एम्बिसियस हुनुपर्छ, एम्बिसियस भनेर बुझ्नुहुन्छ, महत्त्वकाङ्क्षा राख्ने, जसले चाहिँ फेमस, फेम, नामको पछि लाग्छ, इट्स द वर्ल्ड। अहिले के छ, यो चुनावमा सबभन्दा फेमस एउटा पार्टी पुरानो भइसक्यो, बुढो भएपछि पनि त्यो फेमलाई छोड्न नसकेर ऊभन्दा जवानलाई ठाउँ दिँदैन, अर्को जवान आएर फेरि फेमस बन्न खोज्छ, देख्नुहुन्छ, संसार व्याप्त यो फेमसको कुरामा छ, यो पाप हो। तर पनि म ख्रिस्टमा छौँ, हाम्रो फेमस के पनि हुँदैन, हाम्रो एउटा कुरा हुन्छ येशु ख्रिस्ट, हाम्रो सेन्टर बिन्दु येशु हुनुहुन्छ, त्यो पहिलो कुरा। तपाईँ र मैले पाप क्षमा पाएको छ भने, तपाईँ र ममा पापले राज्य गर्दैन, त्यो गनाउने पाप तपाईँले क्रुसमा टाँग्नुहुन्छ। द्याट्स द डिफरेन्स बिट्विन क्रिस्चियन एन्ड नन क्रिस्चियन। नयाँ गरी जन्मिएपछि चाहिँ कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, त्यो खालि मिठो शब्दको लागि भने होइन कि, मान्छे साँच्ची नै हृदयदेखि आउट इन टोटली डिफरेन्ट। तपाईँले येशूमा नयाँ भएको व्यक्तिलाई टोटल भरोसा गर्न सक्नुहुन्छ, त्यस्तो खालको व्यक्तिले तपाईँलाई कुनै रूपमा हानि गर्दैन, यहाँसम्म कि तपाईँमा केही गल्तीहरू छन् भने पनि उसले हानि गर्दैन, तपाईँलाई के गर्छ, आएर सम्झाउँछ, तपाईँलाई क्षमा दिन्छ, तपाईँलाई मद्दत गर्छ, तपाईँलाई उक्साउँछ, तपाईँलाई सहायता गर्छ, कुनै पनि व्यक्ति उसको शत्रु हुँदैन, बुझ्नुहुन्छ? सो यो सुसमाचार कसरी हामीले बुझिया छैन क्या? हामी सबैलाई मुक्ति चाहिन्छ, हामी सबै यसुमा आउँछौँ, तर हाम्रो हृदयमा येसुलाई साँच्ची नै प्रभुत्व जमाउन दिएको छैन कतिले, अनि यो पाप क्षमा नपाएको अनुभव। दोस्रो कुरा चाहिँ, पहिलो कुरा चाहिँ पाप क्षमा, दोस्रो कुरा चाहिँ स्वतन्त्र, ख्रिस्टमा स्वतन्त्र। परमेश्वरको वचनले हामीलाई स्वतन्त्र गर्छ भनेर हामीले बाइबलमा घरिघरि सिकेका छौँ। परमेश्वरको वचन येसु प्रभुले युहन्ना 8 को हो 31-32 होला, विश्वास गरिरहेका यहुदीहरूलाई येसु प्रभुले भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरूले सत्य जान्ने छौ, र सत्यले के गर्छ अरे? स्वतन्त्र गर्छ, शुद्ध गर्छ। युहन्ना 15:3 के भन्नुहुन्छ? तिमीहरूले मैले अघि नै भनेको वचन सुनेर शुद्ध भइसकेका छौ, पवित्र भइसकेका छौ। सो दिस वचन सुन्नेको मतलब के? हिब्रू के अरे ग्रिकमा वचन सुन्ने भन्ने शब्द चाहिँ जसको कान छ त्यसले सुनोस्, येशु प्रभुको वचनमा घरिघरि, विशेष गरी प्रकाशको पुस्तकतिर बढी छ, येशु प्रभुले भनेको वचनमा ठाउँ ठाउँमा छ, जसको कान छ त्यसले सुनोस्। के भनेको? ग्रिकमा सुन्नु भनेको चाहिँ आज्ञा पालन हो, खासमा खालि कानले आवाज सुने जस्तो सुने मात्र होइन कि, त्यसलाई पालन गर्ने कुरा हुन्छ। मेरो छोराछोरीले मेरो कुरा सुनेन भनेर किन भन्छन्? उसले सुनेको छ नि सुन्नु त, तर अटेर गरेका छ, बदमास गरेका छ, विद्रोह गरेका छ, बुझ्नुहुन्छ? फलानु विश्वासीले कुरो सुन्दैन भन्यो भने के भन्छ? त्यो मान्छेले नसुने हो र सुनिसक्यो नि, कतिचोटि भनिया छ? 100 चोटि। अझ त्यसलाई सोध्यो भने कतिचोटि सुनिस् मेरो कुरा? 1000 चोटि भनिदिन्छ उसले, उसलाई त वाक्कै लागिसकेको छ, सुन्दा 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 होइन, तर पालन गरेका छैन। त्यसैले यो कुरो बुझ्नुपर्छ, परमेश्वरको वचन सुन्ने भन्ने चाहिँ पालन गर्ने भन्ने ग्रिकको अर्थ हो। त्यस कारण दुईवटा शब्द तपाईँलाई मैले भने अहिले भर्खरै, के भने एउटा चाहिँ पाप क्षमा, अर्को चाहिँ स्वतन्त्र, फ्री, यु हेभ बिन फ्री। येशु ख्रिस्टमा स्वतन्त्र, कसैको अधिकार छैन। तर स्वतन्त्रता कुन हिसाबले आउँछ भनेदेखि हामी ख्रिस्टको सुरक्षामा हुन्छ, उहाँले हामीलाई स्वतन्त्र गर्नुहुन्छ। अनि यो कमेन्ट्रीमा धेरैचोटि मैले पढेको छु यसको बारेमा, ख्रिस्टको अनुग्रहको स्वतन्त्रता भनेर चाहिँ कस्तो रे भनेदेखि, मानिलिउँ एउटा चाक्लो छ हामीलाई, विश्वासको चाक्लो, हाम्रो जीवनको चाक्लो, ए यति ठुलो फाँट छ, हामी कुदिरहन्छौँ, तर यहाँ डिल छैन जहाँबाट हामी खस्छौँ, किनभने त्यहाँ पर्खाल छ, त्यहाँ चाहिँ प्रभु येशूको सुरक्षा छ। अनि कति मान्छेहरू चाहिँ त्यो त्यस्तो खालको खोज्छन् जहाँ डिल नहोस्, ताकि उनीहरू जहाँ जहाँ मन लाग्छ त्यहाँ जान पाउन्, त्यो चाहिँ अनुग्रह भएन, त्यहाँ चाहिँ परमेश्वरको सुरक्षा छैन। तपाईँलाई यस्तो लाग्छ कि डिलमा गयो भनेदेखि चाहिँ खसिन्छ भन्ने लाग्यो भने तपाईँको भरोसा साँच्ची नै येशु ख्रिस्टमा भएन क्या, किनभने उहाँको सुरक्षा बिना त हामी सुरक्षित छँदै छैनौँ। त्यस कारणले येशु प्रभुले आफ्नो प्रार्थना सिकाउँदाखेरि दुष्टबाट बचाउनुहोस् भने, बचाउनुहोस् प्रभु भनेर प्रार्थना गर्न सिकाउनुहुन्छ, किनभने दुष्टले सधैँ हामीलाई आक्रमण गर्न सक्छ, तर येशु प्रभुको हातबाट हामीलाई खोसेर लान सक्ने त कोही छैन। त्यहाँ प्रतिज्ञा छ नि, हामीमा हुनुहुने संसारमा हुने भन्दा महान भनेर युहन्नाले भन्छन्। हामीसँग परमेश्वर हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ भनेर पावलले रोमीमा भन्छन्। त्यस तर यो खालको कुरा केमा? तपाईँ र मेरो विश्वास टोटल टोटल, जसले टोटल विश्वास गर्छ उसले टोटल विचार बदल्छ। रोमी 12 अध्याय, आफ्नो जीवन शरीर परमेश्वरलाई बलिदानको रूपमा सुम्पिदिन्छ, लट्स अफ धेरै कुरा त्यहाँनिर हुन्छ। त्यस कारणले यो दुईवटा कुराको बारेमा तपाईँलाई प्रश्न पार्न चाहन्थेँ, तर आज मैले तपाईँलाई कुरा गर्दै गर्दाखेरि कहाँ के कहाँ पुग्यो फेरि त्यो देखियो अहिले देखिएन
देखेन
ए यो कसो गर्दाखेरि आउँछ कसो गर्दाखेरि आउँदैन होइन? लेट्स सी ओके नाउ विल कम आई नो
अझै
अब आयो होइन? अब तपाईँलाई सरसर्ती एकदमै एक पाना मात्रै छ मेरो, मैले थुप्रै ब्याकग्राउन्डै भनिसकेँ मैले होइन, तर यो एकदम महत्त्वपूर्ण छ, तपाईँले बुझ्नुपर्छ। पाप क्षमा पाएको व्यक्ति पापबाट स्वतन्त्र हुन्छ, पापको कैदमा हुँदैन। येशु प्रभुले क्रुसमा मृत्यु गरेर पापलाई जित्नु भयो, त्यसमाथि अधिकार, पापको मृत्युको शैतानको शक्ति अब कोहीसँग हुँदैन, तर तपाईँ मेरो शक्तिमा होइन, येसुमा। होइन। सो परमेश्वरको दर्शनको कुरा गर्दाखेरि सबै कुरा वास्तवमा अस्ति तपाईँलाई जो प्रार्थनाको लागि यो नयाँ वर्षको प्रार्थनामा आउनुभएको थियो, अलिअलि मैले दर्शनको कुरा गरेको थिएँ अनि त्यहाँ सबैजना हुनुहुन्थेन होला होइन, केही कुरा त्यसको बारेमा भन्न चाहन्छु। र दर्शनको कुरा गर्दाखेरि होइन, जस्तो हामीले पाप क्षमा र स्वतन्त्रता दुईवटा टपिक्स, त्यो टपिक्समा तपाईँलाई धेरै कुरा सिकाउन सक्छु, परमेश्वरको वचनमा प्रशस्त छ। तर यहाँनिर सुरुवात के, परमेश्वरको साँचो दर्शन भनेर मैले सुरु गरेको छु। सबै कुरा परमेश्वरको दर्शनबाट सुरु हुन्छ। मोसाले आफ्नो ससुराका भेडाहरू चराउने क्रममा उजाड स्थानमा जलिरहेको पोथ्राको दर्शन देखे, अचान्नमा लाग्यो उसलाई होइन। त्यतिखेर उसको जीवनमा के उद्देश्य थियो, केही थिएन। मलाई लाग्छ ऊ केवल उसको उद्देश्य भेडा बढी बनाउने त्यही थियो। अनि वास्तवमा उसको उसको ससुराले उसलाई धेरै ठग थियो, तपाईँले त्यो पढ्नुपर्छ, इन्ट्रेस्टिङ छ त्यो कथाहरू। तर कहिलेकाहीँ पुरानो नियममा यी सबै पात्रहरू, यी सबै कथाहरू जुन छ इजरायलीहरूको टोटलै इतिहास, परमेश्वरले उहाँको बारेमा प्रकट गर्नुभएको छ कि उहाँ कस्तो परमेश्वर हुनुहुन्छ। सो परमेश्वरले मोसालाई बाइबलको पहिलो पाँचवटा पुस्तक लेख्न अगुवाई गर्नुभएको छ, वास्तवमा पहिलो पाँचवटा उत्पत्तिदेखि। अब हामीलाई कहिलेकाहीँ के लाग्छ भने नि, मान्छेहरूसँग कुरा गर्दै गर्दाखेरि मानिसहरूले चाहिँ परमेश्वरको अस्तित्व छ भन्ने कुराको प्रमाण कसरी गर्न सकिन्छ भनेर प्रश्न गर्दा हामी उत्पत्तिमा गएर कुरा गर्न कोसिस गर्छौँ। तर बाइबलमा परमेश्वरको अस्तित्व कहाँ छ, कस्तो छ भनेर भन्नुभन्दा परमेश्वर को हुनुहुन्छ भन्ने कुरा चाहिँ बढ्ता छ। परमेश्वरको अस्तित्वको बारेमा त मान्छेलाई चिन्तै हुनु नपर्ने, त्यसको बारेमा शङ्कै हुनु नपर्ने भन्ने कुरा बाइबलले बताउँछ। जुन रोमी एक अध्यायमा तपाईँले पढ्नुभयो 18 पददेखि भने प्रष्ट त्यो कुरालाई बुझ्नुहुन्छ। यहाँनिर त्यो पाँचवटा पुस्तक उनले लेखेका थिए, उनले त्यो आफ्नो क्षमताले लेखेका थिएनन्, तर परमेश्वरको, परमेश्वर स्वयंको प्रकाश जो परमेश्वरले उनलाई प्रकट गरेको कुराबाट लेखेका थिए। र यो केवल सृष्टिको विवरण थिएन, तर मुख्यतया परमेश्वर को हुनुहुन्छ र उहाँ के गर्दै हुनुहुन्छ, उहाँ कसरी गरिरहनु भएको छ, र प्रत्येक मानवको लागि परमेश्वरमा चाहिँ कस्तो खालको भविष्य छ भन्ने बारेमा त्यहाँ लेखिएको छ। अनि कतिचोटि तपाईँलाई म भन्छु, पश्चिमी देशहरूमा, अमेरिकातिर बाइबलको पुरानो नियम अथवा उत्पत्तिको सबै लेखेका कुराहरू यिनीहरूले चाहिँ पक्का विश्वास गर्दैन, र अल काइन्ड अफ विश्वासी, यहाँसम्म कि परमेश्वरले आदम र हवाको सृष्टि गर्दाखेरि, विवाह गर्दाखेरि केटी मान्छेलाई चाहिँ आदमलाई निन्द्रमा पारेर करङ निकालेर बनायो भनेर भन्ने कुरा चाहिँ यहाँको विश्वासीहरूलाई मन पर्दैन। म एउटा मण्डलीमा एकचोटि गएको छु, पास्टरसँग ती मानिसहरू छलफल गर्दै थिए एउटा क्लासमा, अनि त्यो केटीको बे रहेछ त्यो दिन। म त्यहाँ बसिरहेको छु नयाँ मान्छे एटलान्टामा, यो चाहिँ झन्नै झन्नै कति वर्ष अगाडि भने, झन्नै 30 वर्ष पुग्नु, 30 वर्ष त अलि पुगेको छैन होला, 28 वर्ष अगाडि कुरा होइन। अनि त्यो केटीले के भन्यो भने नि, कमसे कम एनाउन्स गर्दाखेरि केटी चाहिँ केटाको पूरकको रूपमा करङबाट आएको भनेर नभन्नु भन्यो। अनि कुरा गर्दै गर्दा त यस्तो खालको कुरा गर्यो कि बाइबललाई टोटल्ली परमेश्वरको वचन जस्तो कुरा गरेन, मलाई सही सक्नु भएन, म बोल्नै नपर्ने मान्छे। एकछिनपछि मैले उनीहरूलाई पख्नुहोस् म एउटा कुरा भन्न चाहन्छु भने, उनीहरूले हुन्छ भनेपछि हात उठाएर मैले उनीहरूलाई भने, म जुन ठाउँबाट आउँदैछु र जुन विश्वास मैले गर्दैछु, परमेश्वरको वचन चाहिँ एउटा कुनै पनि गल्ती नभएको इनेरेन्ट वर्ड अफ गड भन्छ अङ्ग्रेजीमा, परमेश्वरको शक्तिशाली वचन, यहाँको एउटा कमा पनि पुरा हुन्छ, त्यो विश्वास गर्छौँ। त्यसैले यस्तो खालको विश्वास गर्नेलाई हामी क्रिस्चियन भन्दैनौँ। अनि त्यहाँनिर त्यो पास्टरले चाहिँ मलाई के उत्तर दियो भनेदेखि, वी आर नट एज ब्याड एज साउन्डेड लाइक भनेर उत्तर दियो। तर अहिले फर्केर हेर्दाखेरि कतिवटा चर्चहरूमा थाहा छ, यहाँसम्म कि बेलायतको अहिले राजा जाने चर्चमा भन्दाखेरि परमेश्वरको बारेमा जेन्डर न्युट्रल सम्बोधन गर्नु पर्यो, यही भन्नु भएन, क्यान यु बिलिभ, वेस्टर्न चर्चहरू। मैले तपाईँलाई यो कुरो किन सम्झाएको छु, तपाईँहरू इन्टरनेटमा फेसबुकमा धेरै म्यासेज सुन्नुहुन्छ होइन, बी केयरफुल हु यु लिसन, बिकज इफ यु डोन्ट नो हु वाट काइन्ड अफ पर्सन, कस्तो खालको व्यक्ति हो, कहाँबाट त्यो आएको, त्यसैले तपाईँले नचिनेको व्यक्ति जतिसुकै मिठा मिठा कुरा गर्छ इन्टरनेटमा, यु हेभ टु बी केयरफुल, उनीहरूको थियोलोजी, उनीहरूको विश्वास, उनीहरूको परमेश्वरको बारेमा सोच तपाईँ र मैले सोचेको जस्तो हुँदैन। त्यही कारण यो एउटा सुरक्षित अगुवाहरूले थाहा पाउनु पर्ने विषय हो होइन। त्यस कारणले यहाँनिर मसाका विषयहरू, मसाद्वारा जुन कुराहरू लेखेको थियो, यो जीवित परमेश्वरको वचन हो अनि मसाद्वारा परमेश्वरले लेखाउनु भयो। अनि बाइबलले चाहिँ परमेश्वरको एउटा महत्त्वपूर्ण कुरा प्रकट गरिएको छ, अनन्त पवित्र सबै कुराको जानकार, दयालु र सिद्ध हुनुहुने र अद्भुत सर्वशक्तिमान परमेश्वरलाई कसरी मानिसहरूले चिन्न सक्छन्, उनीहरूले चिनुन् भन्ने ध्येयले यो परमेश्वरको वचन लेखिएको छ। बाइबलमा प्रष्ट भनिएको छ, जुन कुरो संसार र इतिहास हर कुरामा मेल खान्छ, त्यो चाहिँ येशु मात्र साँचो उद्धारकर्ता हुनुहुन्छ। बाँकी धर्म, कर्म, मूर्ति, यो सबै कुराहरू असल असल हुन्छ नि, एउटा भन्दाखेरि हिन्दू धर्मको यो गीताको कुरा खुब गर्छन्, राम्रो कुरा मात्रै छ त्यहाँ, तर देयर इज नथिङ अबाउट परमेश्वरको उद्धार। हामीले झुकिनु हुँदैन, राम्रो कुरा राम्रै हुन्छ, तर मुक्ति, पापबाट क्षमा, स्वतन्त्रता कसले दिन सक्छ? केवल येशु ख्रिस्टले। यो कुरा नै क्रिस्चियनको सबभन्दा युनिक हो, किनभने उहाँ मृत्युलाई जितेर, पापको दण्ड तिरेर, शैतानलाई कुल्चिएर, पापको शक्तिलाई निशक्ति बनाएर आफैमा बौरी उठ्नुभयो र स्वर्गमा जानुभएको छ। अनि त्यो ऐतिहासिक रूपमा उहाँको चिहान मृत्यु थियो, अनि उहाँले भन्नुभएको अब सिद्धियो भन्ने कुरा प्रष्ट ऐतिहासिक थियो। हामी परमेश्वरका हरेक दास जो बाइबलमा देख्छौँ, उनीहरूको सेवक, उनीहरूको सेवा केवल परमेश्वरको साँचो दर्शनबाट सुरु भएको देख्दछौँ। जब उनीहरूले परमेश्वरलाई चिन्छन्, उहाँको इन्काउन्टर भन्छ अङ्ग्रेजीमा एउटा शब्द, उहाँको दर्शन उनीहरूलाई हुन्छ, त्यसपछि उनीहरूको जीवनमा परमेश्वरले दिएको उद्देश्य निर्धारित रूपमा उनीहरूले देख्दछन्, अनि त्यसैमा आफैलाई सङ्कल्प गर्दछन् दृढ रूपमा। अनि यसै हामीले यो मोसाको बारेमा अघि हेऱ्यौँ, मोसाको जीवनमा परमेश्वरको दर्शनले ल्याएको कुराहरू, अब मोसाको जीवनबाट त कति कुरा हामी हेर्न सक्छौँ। दोस्रो कुरा चाहिँ यसैया अगमवक्ताले यसैया 6:1-8 परमेश्वरको दर्शन, उहाँको सम्पूर्ण शक्ति र सामर्थ्य उनले देखेका थिए। त्यसपछि 8 उनले आफ्नो जीवनको लागि परमेश्वरको बोलावट प्राप्त गरे। त्योभन्दा अगाडि 7 एउटा दूतले परमेश्वरको त्यहाँको भुङ्रा वेदीबाट एउटा आगोको झिल के अरे कोइला ल्याएर उसको जिब्रोलाई छोइदिएको हुन्छ, त्यो दर्शन, अनि उनी चाहिँ त्यहाँ शुद्ध हुन्छन्। अनि 8 जब यसैया परमेश्वरको बारेमा ज्ञान हुन्छ, उनले त आफैलाई, म त खत्तम भएँ, म त पापीहरूको, दुष्टहरूको, के भन्छ, अशुद्ध ओठ भएको मान्छेहरूको बिचमा बस्छु, अशुद्ध ओठ भएको मानिस हुँ। यसैयाको विचार यस्तो हुन्छ, हाय, म अब खत्तम भएँ, धिकार। तपाईँले यसैया 6:1-8 पढ्नुभयो भने यी सबै कुराहरू पाउनुहुन्छ। त्यसपछि उसले परमेश्वरबाट एउटा आभास हुन्छ, त्यतिखेर जतिखेर ऊ आफैलाई पापी सम्झन्छ र परमेश्वरबाट शुद्धिकरण हुन्छ, अनि परमेश्वरको आवाजलाई उसले रेस्पोन्स गर्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरको बोलावटलाई जवाब दिन्छ, म जान्छु भन्ने कुरा गर्दछ, र परमेश्वरको इच्छा र योजनालाई यसैया अगमवक्ताले आफ्नो जीवनको मुख्य लक्ष्य राख्दछन् र पुरा जीवन त्यसमा आफैलाई समर्पित गर्दछन्। अनि वास्तवमा यसैयाको जीवन हेऱ्यो भनेदेखि त्यस्तै अरू भविष्य वक्ताहरूको बारेमा छ, तपाईँलाई म सबैको भन्न जरुरी छैन, एउटा सानो उदाहरणको लागि म यहाँ भनिरहेको छु। परमेश्वरलाई देखेका मान्छेहरू, उनीहरूको जीवनमा परिवर्तन हामी देख्दछौँ। अर्को उदाहरण बाइबलमा, पुरानो नियममा तपाईँले उत्पत्ति 37 हेर्नुभयो भने उसको बारेमा देख्नुहुन्छ, युसुफ भनेर लेखेको छ, कहीँ कहीँ जोसेफ भनेको छ, युसुफ, उनी चाहिँ याकुबका कान्छा छोरा थिए, अनि याकुब र इसाउ चाहिँ इसाहकका छोरा थिए। अब्राहम, इसाहक, याकुब, इसाउ, इसाउ चाहिँ जेठो हुनुपर्नेमा याकुबले चाहिँ त्यो जेठो अधिकार चाहिँ अलिकति के खोले खाना दिएर चाहिँ सार्छ क्या, होइन? त्यसपछि परमेश्वरको आशिष इसाउबाट चाहिँ याकुबमा सर्छ, याकुबको 12 छोराहरू चाहिँ 12 कुल इजरायलीहरू खडा हुन्छन्, तपाईँलाई थाहा छ त्यो, होइन? तर यहाँ युसुफले सपना देख्छ। युसुफ सबभन्दा कान्छो छोरा, आफ्नो आमा बाबुबाट एकदम माया गरिएको, तर उसको अरू बाँकी 11 दाजुभाइ हुन्छ, अनि उसले सपना देख्छ। त्यो सपनामा चाहिँ युसुफ चाहिँ, तपाईँले यो पढ्नुभयो भने युसुफको कति पदमा देख्नुहुन्छ भनेदेखि, यहाँ होइन, तपाईँलाई मैले आई डोन्ट थिङ्क आई ब्रिङ हियर. सो उत्पत्तिमा गएर हेऱ्यो भने उत्पत्तिको 37:8-9 तिनका दाजुभाइले तिनलाई भने के त हामी माथि राज्य गर्नेछस्? त्यो सपनामा चाहिँ देख्दछ कि त्यो दाजुभाइले चाहिँ माथि चाहिँ उसले राज्य गर्ने अनि उसको बाउले पनि हप्काउँछ खासमा के तेरो महत्त्व हामी माथि हुने तेरो प्रभुत्व हामी माथि हुने भयो वास्तवमा उनको बाबुले भन्छन् त्यो होइन. अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीहरूसँग झन दुश्मनी राखे कसले यो याकुबका दाजुभाइले. अनि पहिला कुरा त उसको बाउले एकदमै उसलाई माया गरेको देखेरै ती दाजुभाइ एकदमै रिसाउँथे होइन. तब तिनले अर्को सपना देखे र तिनका दाजुभाइलाई यसो भनेर बताए तिनी चाहिँ सोझा रहेछन्. अनि उनके दोस्रो सपना चाहिँ के देखे त्यो सुन्नुहोस् मैले अर्को सपना देखेँ सूर्य चन्द्र र 11 ताराले मलाई दण्डवत गरिरहेका थिए. उत्पत्ति 37:10-11 के छ जब तिनले आफ्ना बुबा र दाजुभाइ यो सपनालाई चाहिँ यो सपना बताए तब तिनका बाबुले तिनलाई हकारेर भने मैले देखेको यो सपना के हो के साँच्ची नै म र तेरी आमा तैँले देखेको यो सपना के हो म र तेरी आमा र तेरा दाजुहरू आएर भुइँसम्मै झुकेर तँलाई ढोग्नु पर्ने बाउले त्यसो भनेर तब तिनका दाजुहरूले त्यसो भनेर हप्काउँछन् तिनका दाजुहरूले तिनलाई डाहा गर्न लागे. यो एउटा महत्त्वपूर्ण कुरा यो डाहाको कुरा सम्झिराख्नुहोस् यो डाहा गर्ने कुरा चाहिँ महत्त्वपूर्ण छ. वास्तवमा जब आदम र हवाले पाप गर्छन् त्यहाँदेखिका मानिसहरूमा यो डाहा छ बुझ्नुहुन्छ यो डाहा घमण्ड. तर तिनका बुबाले चाहिँ यी कुरा मनमै राखे. उत्पत्ति 37:18-19-20-21 के छ तिनीहरूले तिनलाई टाढैबाट आइरहेका देखेर तिनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने तिनीहरूले महत्त्व गरे. अब यहाँनिर के हुन्छ भनेदेखि त्यसपछि त्यो उसको दाजुभाइहरू चाहिँ भेडा चराउन के गर्न गइरहेका हुन्छन् अनि यो चाहिँ अनि उनीहरूले त्यहाँ जाँदाखेरि बाहिर जाँदाखेरि गरेका खराबीहरू तपाईँले पुरै पढ्न सक्नुहुन्छ 37 उत्पत्तिमा. अनि बाउलाई ल्याएर लाउँछ अनि बाउको गाली खान्छन् तिनीहरूले. त्यस कारणले एक प्रकारले त्यो युसुफ र उसको दाजुभाइसँगको सम्बन्ध एकदम बिग्रिराखेको हुन्छ. अनि यो सपनाका कुरा भए अनि एक दिन चाहिँ बाउले तिनीहरू कहाँ छन् भनेर खोज्न पठाउँछ र बुझेर खबरले भन्छ. त्यसपछि ऊ जान्छ. त्यसपछि हामी त्यहाँनिर के देख्छौँ भनेदेखि ऊ चाहिँ धेरै गाह्रो हुन्छ उसलाई भेट्न. विभिन्न एकजना मान्छे भेट्छ उसले बताउँछ बल्ल बल्ल गएर उसले भेट्छ. भेट्न जाँदै गर्दाखेरि युसुफ टाढैबाट आउँदै गरेको ती अरू दाजुभाइले देख्छन् अनि देखेपछि उनीहरूले भित्रभित्रै मिले महत्त्व गरेर उसलाई मार्ने योजना बनाउँछन्. अनि त्यसपछि ऊ नजिक तर त्यसमा तिनीहरूको दाजुभाइ मध्ये तपाईँले देख्नुहुन्छ रुबेन भन्ने एकजनाले चाहिँ भाइलाई माया गर्दो रहेछ क्यारे अनि बाबुआमाको पनि उसलाई वास्ता रहेछ. त्यस कारण ती सबै दाजुभाइलाई चाहिँ विरोध चाहिँ गर्न सकेन तर हात नहालौँ रगत नमगाउँ मारी नहालौँ तर कमसे कम यसलाई यो खाल्टामा हालौँ अनि जेसुकै होस् पानी पनि छैन निस्किन पनि सक्दैन भनेर चाहिँ उसले सल्लाह गर्छ. अनि उसको मनमा नै के विचार रुबेनले चाहिँ जब यिनीहरू नभएको बेलामा पारेर म फेरि निकालेर लगेर बाबुआमा बाटोमा पुऱ्याउँछु भन्ने उसको सोच हुन्छ. तर पछि रुबेन कता जान्छ होला सायद. त्यसपछि पछि के हुन्छ अरू दाजुभाइले चाहिँ तिनीहरूलाई त्यहाँ हालिदिइसकेका हुन्छ क्यारे. त्यसपछि अरू दाजुभाइले चाहिँ विचार गर्छ त्यहाँ बसिरह हुन्छ अनि त्यो मिद्यानीहरू के अरे यो उँटोहरू के लिएर आइरह हुन्छ अनि उनीहरूलाई चाहिँ देखेपछि चाहिँ त्यो अर्को चाहिँले चाहिँ सोध्छ यिनीहरूलाई यसलाई यहाँ मार्न दिनु भन्दा त पठाइदिउँ बेचिदिउँ हामीलाई के फाइदा हुन्छ अरे यहाँ मर्नु. त्यो अर्को चाहिँ अलिकति दयालु हुन्छ कमसे कम बाँचोस् भन्ने सोध्छ क्यारे के फाइदा हुन्छ 20 चाँदीको सिक्कामा त्यो मिद्यानीहरूलाई बेचिदिन्छ. अनि त्यसपछि यो सब मिद्यानीहरूलाई बेचेपछि रुबेनले पछि थाहा पाउँछन् अनि फेरि तिनीहरूले त्यो बेचिसकेपछि तपाईँलाई थाहा छ त्यो मिद्यानीले लगेर फेरोको बडीगार्ड भनेको चाहिँ अङ्गरक्षकहरूको कप्तान पतिफर भन्नेलाई बेच्या हुन्छ, होइन युसुफ। तर तपाईँले यहाँनिर यो युसुफको दाजुभाइको बिचमा जुन चाहिँ खालको हुन्छ नि, त्यहाँनिर रुबेनको एउटा विचार हुन्छ, अरूहरूको मार्ने नै विचार हुन्छ, अनि त्यो अरूहरूमा पनि त्यो त्यसमध्ये एकजनाको चाहिँ अलिकति दया हुन्छ, यसलाई बेचिदिने विचार गरे हुन्छ। पछि रुबेन आइपुग्दाखेरि त्यहाँ नदेखेपछि चाहिँ तिनीहरूले के गर्छ, अब त कहाँ लग्यो, मऱ्यो, के भयो, रुबेनलाई पनि थाहा हुँदैन। त्यसपछि उनीहरूले अब बाउलाई के भन्ने, उसको लुगाहरू च्यातेर त्यहाँ राख्छ, त्यसपछि जनावर मारेर रगत लगाएर अनि बाउलाई चाहिँ त्यो लुगा लगाएर दिन्छ। तपाईँलाई थाहा छ त्यसमा बाउलाई कति चिन्ता हुन्छ त्यसपछि, होइन, त्यो शोकमा परेको हुन्छ। एनिवे, तर यहाँनिर पोतिफरले किनेपछि यो सुख के हुन्छ, मिश्र देशमा पोतिफरको घरमा काम गर्न थाल्छ। त्यसपछि त्यहाँनिर के घटना हुन्छ तपाईँलाई थाहा छ, पोतिफरको श्रीमतीले उसलाई आफूसँग आउन कोसिस गर्छ, तर ऊ चाहिँ परमेश्वरमा एकदमै समर्पित मान्छे हुन्छ, यो सुख परमेश्वरको डर मान्ने मान्छे हुन्छ। त्यसकारणले त्यो सबै कुराबाट ऊ चाहिँ बचेको हुन्छ। त्यसैले त्यसैले चाहिँ हामी त्यहाँनिर देख्दछौँ युसुफ परमेश्वरले शक्तिशाली बनाएर उठाउनुहुन्छ, उसको फेरि सपनाको उत्तर दिने हुन्छ, झेलखानमा पर्या हुन्छ त्यो पोतिफरको श्रीमतीको कारणले दोष लगाएर, पछि फेरि त्यो सबै कुरा पत्ता लाग्छ, अनि त्यसपछि तपाईँलाई थाहा छ उसले चाहिँ राजाको सपनाको अर्थ खोलिदिन्छ। त्यसपछि बिस्तारो बिस्तारो मिश्र देशको दोस्रो स्थानमा ऊ आउँछ। तपाईँलाई मैले यहाँनिर अलिकति सम्झाएको कारण के छ भने, यतातिर एउटा खण्डमा युसुफ धार्मिकताको पछि लाग्यो, उसलाई के जान्थ्यो, उसले त्यो पोतिफरसँग जे श्रीमतीसँग जे गरेमा हुन्थ्यो, तर ऊ विश्वासयोग्य थियो, ऊ परमेश्वरप्रति समर्पित थियो, यहाँसम्म कि मिश्रको फेरौन परमेश्वरलाई मान्ने मान्छे थिएन। जसरी दानियलको कथा तपाईँले हेर्नुभयो भने अर्को एउटा अचम्मको कुरा तपाईँले देख्नुहुन्छ, दानियलको जीवनमा कसरी परमेश्वरले काम गर्नुहुन्छ। दारा राजा चाहिँ क्रिस्चियन त होइन नि, उसको मूर्तिलाई पूजा गर्नुपर्ने, तर दानियल चाहिँ विश्वासयोग्य परमेश्वरमा समर्पित थिए, कसरी परमेश्वरले दानियललाई उठाउनु भयो। त्यसैले यो सबै कुरा विचार गर्दाखेरि तपाईँलाई मैले भन्न खोजेको कुरा चाहिँ के हो भने, परमेश्वरको दर्शन जब हामीमा हुन्छ सही रूपमा, परमेश्वरबाट जुन शक्ति हामीले पाउँदछौँ, परमेश्वरप्रति जुन विश्वास र समर्पणता हामी पाउँदछौँ, त्यसपछि जुन परिवर्तन हुन्छ त्यो कुरा एकदमै महत्त्वपूर्ण छ। युसुफको जीवनको गवाही चाहिँ परमेश्वरको एउटा शक्तिशाली गवाही हामीले देख्दछौँ, जसले चाहिँ परमेश्वरलाई नजिकबाट चिन्दथे। त्यसैले परमेश्वरलाई नजिकबाट चिन्नेहरूले नै परमेश्वरलाई सही आदर र सही परमेश्वरलाई महिमा दिन सक्छ र उहाँप्रति धन्यवादी हुन सक्छ। मेरो आजको दोस्रो विषय भनेको चाहिँ के हो भनेदेखि, अघि तपाईँलाई दुईवटा विषय भनिसकेँ, दोस्रो विषय भनेको चाहिँ के हो भनेदेखि, परमेश्वरलाई दिनुपर्ने आदर, दिनुपर्ने कुरा, हामीले परमेश्वरलाई परमेश्वरको रूपमा बुझ्नुपर्छ भन्ने कुरा। अनि कुनै पनि विश्वासी, कुनै पनि व्यक्ति, अगुवा होस्, साधारण विश्वासी होस्, जबसम्म उसले परमेश्वरलाई सही रूपमा चिन्दैन, परमेश्वरलाई सही रूपमा देख्दैन, उसले परमेश्वरलाई आदर दिन सक्दैन। त्यही कारणले त्यो कुरो तपाईँलाई मैले बताउन चाहन्थे, परमेश्वरलाई सही रूपमा आदर दिनलाई चाहिँ हामीले परमेश्वरको दर्शन नजिकबाट पाएको हुनुपर्छ। त्यही कुरो म तपाईँहरूलाई भन्न लागेको थिएँ। त्यसैले यहाँनिर अब अल द वे टु एउटा अर्को एउटा उदाहरण त्यसपछि म सिद्धाउँछु। अर्को उदाहरण चाहिँ के छ भने, अल द वे टु नयाँ नियममा हामी आयौँ भने, नयाँ नियममा अर्को एउटा व्यक्ति छ जसको बारेमा हामीलाई धेरै थाहा छ, पावल। पावल पहिला साउल थिए, उनी चाहिँ यहुदी थिए, फरिसी थिए, अनि धर्मशास्त्रको बारेमा एकदमै ज्ञान थियो उसलाई, पण्डित। तर त्यतिखेरका यहुदी धर्मलाई चाहिँ रक्षा गर्नमा उनी कटिबद्ध थिए। आजकल पनि कतिजना मान्छेहरू आफ्नो आफ्नो धर्म रक्षा गर्ने कटिबद्ध हुन्छन्, होइन, कटिबद्ध थिए। अनि तिनले आफ्नो जीवनको मुख्य उद्देश्य क्रिस्चियनहरूलाई सताएर नाश गर्ने र उनीहरूको धर्मलाई सुरक्षा गर्ने, त्यस्तो थियो। अनि येशु ख्रिस्टका अनुयायीहरूलाई अब क्रिस्चियनहरूलाई पक्रनलाई तिनले के गर्थे, पक्राउ पुर्जी लिएर दमस्कसतिर जाँदै थिए। अचानक पावलको अगाडि येशु ख्रिस्टको दर्शन आउँदछ। येशुको ज्योतिले उनी भुइँमा ढल्दछन्, उनको आँखा बन्द हुन्छ। अनि त्यसपछि अचानक पावलले के भन्छ, प्रभु तपाईँ को हुनुहुन्छ? अनि त्यसपछि हामीलाई थाहा छ प्रेरितको पुस्तकमा यी सबै कुरा लेखेको छ। येशु प्रभुले उसलाई जे जे कुरा गर्नुहुन्छ, त्यसपछि अरू बाँकी जति पनि घटना हुन्छ हामीलाई थाहा छ त्यसको बारेमा। अनि येशु येशु ख्रिस्टसितको यस भेटपछि पावलको जीवनमा यस्तो खालको रूपान्तरण, परिवर्तन, बदलाव आउँछ। त्यसपछि उसले येशु प्रभुलाई सेवा दिने कुरामा जीवनको मुख्य लक्ष्य बनाउँदछन्। आफ्नो जीवनको पुरा सम्पूर्ण कुरा चाहिँ येशुलाई उनले समर्पित बना गर्दछन्। अनि पावलको जीवनको भरपुरी जीवन, आनन्दको जीवन उनले भन्दछन्। त्यसको मतलब पावलको जीवन चाहिँ नेम, फेम, फाइनान्स यस्तो कुरा थिएन नि, होइन, पैसा, रुपियाँ, इज्जत, पद होइन नि। पावल साङ्लामा झ्यालखान परेका व्यक्ति हुन् नि, होइन, पैसाको पछि उनी लागेका थिएनन्, केवल परमेश्वरको सेवामा लागेका थिए नि। त्यही कारण एउटा कुरा बुझ्नुपर्छ, हामी क्रिस्चियन हुने व्यक्तिहरू होला, पैसा काम लाग्छ कहिले काहीँ, कसैको नाम छ भने ठिकै छ, तर तपाईँको जीवनमा नामभन्दा ठुलो हो येशु प्रभुप्रतिको विश्वास र आज्ञा पालन छैन। पैसाभन्दा ठुलो हो येशुको आज्ञा पालन छैन। तपाईँ र ममा पापले राज्य गर्छ भनेदेखि चाहिँ वास्तवमा हामी एक दिन त्यो फेस गर्नुपर्छ। तपाईँ र मेरो न्याय हुने दिनमा हामीले गरेका सबै कामहरू, तपाईँको मेरो सबैको, त्यसको आधारमा येशु प्रभुले जाँच गर्नुहुन्छ, न्याय गर्नुहुन्छ, हामीलाई थाहा छ। सो पावलले पावलको जीवनमा चाहिँ त्यो घटनापछि भित्र रूपमा रूपान्तरण भएको हामी देख्दछौँ। अनि आफ्नो जीवन येशुलाई सुम्पेर समर्पित मात्रै भएनन् कि, उनले भनेका छन् मेरो निम्ति जिउनु ख्रिस्ट, जुन चाहिँ हामीले फिलिपी यहाँ फिलिपीको त्यो पद छैन, तपाईँले फिलिपी एकको 21 हेर्नुभयो भने मेरो निम्ति जिउनु ख्रिस्ट, मर्नु लाभ भनेर उनले भनेका छन्। यदि हामी वास्तवमा येशु ख्रिस्टलाई प्रभुको रूपमा पछ्याउन चाहन्छौँ र उहाँलाई मात्र आफ्नो जीवनको मुख्य लक्ष्य बनाउन चाहन्छौँ, उहाँबाट पाउने त्यो भरपुरीको जीवन प्राप्त गर्न चाहन्छौँ भने हामीले महान परमेश्वरको सही रूपमा दर्शन पाएको हुनुपर्छ। अर्को शब्दमा परमेश्वरलाई चिन्नुपर्छ। वास्तवमा येशु प्रभुको प्रार्थना योहन्न 17 अध्याय हामी धेरै हेरेका छौँ, त्यसको 3 पदमा के भनेको छ, अनन्त जीवन यही हो कि परमेश्वर पिता र उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु। अनन्त जीवन भनेको चाहिँ परमेश्वरलाई चिन्नु। अनि त्यहाँ चिन्ने शब्द चाहिँ नलेज, उहाँको बारेमा गहिरो ज्ञान, यसको अर्थ लाग्छ। नलेज, नलेज अफ जिजस क्राइस्ट भन्छ। त्यसको चाहिँ जब येशु ख्रिस्ट परमेश्वर पितालाई हामी नलेजेबल हुन्छौँ, उहाँको बारेमा पूर्ण ज्ञान लिन्छौँ, त्यसको ज्ञानले हाम्रो जीवनमा सुवासना छर्किन्छ। तपाईँले दोस्रो कोरन्थी 2 अध्याय र 3 अध्याय पढ्नुहोस्। 3 अध्यायमा के लेखेको छ, हाम्रो जीवन चाहिँ एउटा चिठी जस्तो मान्छेले पढ्न सकिने, अनि त्यो पढ्ने कुरा चाहिँ के हो भनेदेखि कागतको उसमा लेखिएको होइन, तर हाम्रो हृदयमा को पार्टीमा लेखिएको जो येशु ख्रिस्टको बारेमा, त्यसरी हामी येशुको स्वरूपमा बन्दछौँ, येशु जस्तै हुन थाल्दछौँ, हामीमा परिवर्तन आउँदछ। मतलब के हो त, हामी पाप क्षमा पाएको, स्वतन्त्र भएको र परमेश्वरको दर्शन, उहाँको ज्ञान सही पाएको, अब हामी उहाँमा समर्पित भएको र हाम्रो जीवन येशुको रूपमा परिवर्तन हुँदै गएको। अनि मैले जहिले पनि भन्ने गर्छु नि, अल्टिमेट गोल अफ एभ्री ह्युमन इज टु बी लाइक जिजस। अन्तिम लक्ष्य हरेक व्यक्तिहरू, मानिसहरूको, येशुमा विश्वास गर्ने, येशु जस्तो हुने। जब येशु बादलमा आउनुहुन्छ हामी उहाँ जस्तो हुन्छौँ, यो गस्पल हो। त्यो येशु जस्तो नहुँदा के कुरा बदल्या हुँदैन, पाप गर्ने, डा गर्ने, झुटा बोल्ने, खराब बोल्ने, मान्छेहरूको बारेमा गलत कुराहरू फैलाउने, धेरै मान्छेहरूलाई झुटाले त्यति असरै गर्दैन, मान्छेको बारेमा अहिले भर्खर के बोल्या छ असरै गर्दैन। प्रियहरू, पाप चाहिँ पाप हो। तपाईँ र म अझै पनि पापमा जिउँछौँ भने हाम्रो पाप क्षमा नभएको हुनसक्छ, अनि पापको ज्याला चाहिँ मृत्यु बाइबलमा लेखेको छ। यदि हामी वास्तवमा येशु ख्रिस्टलाई प्रभुको रूपमा पछ्याउन चाहन्छौँ र उहाँद्वारा मात्र प्रदान गरिएको जीवन प्राप्त गर्न चाहन्छौँ र उहाँमा भरपुर हुन चाहन्छौँ भने हामीले यस महान परमेश्वरको साँचो दर्शन देख्न चाहनुपर्छ र त्यहाँबाट पाएको ज्ञान प्राप्त गरेर हाम्रो हृदय त्यो प्राप्त गर्ने कुरा चाहिँ तपाईँले जब दुईवटा शब्द छ हार्ट एन्ड माइन्ड भन्छ, हृदय अनि माइन्ड भनेको चाहिँ समझ मन विचार। सबभन्दा बढी मान्छेले जे पनि गर्छ नि त्यो उसको विचारबाट आउँछ, त्यो विचारले चाहिँ उसको हृदयलाई चलाउँछ। किनभने मान्छेको हृदय भनेको तिनवटा विषय हुन्छ, एउटा चाहिँ उसको इच्छा, इन्टेलेक्ट भनेको चाहिँ उसको विचार, अनि इमोसन भनेको चाहिँ उसको भावना। वास्तवमा मान्छेको विचारले चाहिँ बिस्तारो बिस्तारो भावना विकास गर्छ अनि इच्छा विकास गर्छ। जब मान्छेले इच्छा गर्छ त्यही गर्छ, तर मान्छेले इच्छा गर्नुभन्दा पहिला उसमा विचार आउँछ। त्यही कारणले मान्छेले विचार कस्तो खालको विचारले उपक्रे, त्यही कारणले रोमी 12:2 आफ्नो मनलाई परिवर्तन गर्ने भन्ने छ नि, त्यो विचारलाई परिवर्तन गर्ने, तब मात्र तपाईँले परमेश्वरको इच्छातिर जानुहुन्छ। तपाईँ यो आदम र हावाबाट बिग्रिएको त्यो डाही र घमण्डी र लोभी खालि आफ्नै भाइ फाइदा खोज्ने स्वार्थी त्यो भावना बदलिन्छ। तपाईँलाई एउटा चाहना हुन्छ ख्रिस्टको महिमा, तपाईँले आफ्नो दाजुभाइ दिदी बहिनी विश्वासी कुनै पनि व्यक्ति उन्नति गरेको देख्ने चाहना बढ्छ। कोही मान्छेको बारेमा राम्रो सोच्यो देख्यो भने, आफ्नो छोरीभन्दा उसको छोरी राम्रो देख्यो भने तपाईँमा खुसी उछलिएर आउँछ, किनभने तपाईँमा बदला आएको छ। तर त्यो खुसी हुन नसक्ने कतिचोटि दाह लाग्छ, कतिचोटि बेखुसी बनाउँछ। थाहा पाउनुहोस् तपाईँलाई अझै शैतानले कब्जा गरिरहेछ, किनभने त्यो शैतानको कब्जाबाट घमण्ड लोभ कुनै पनि खालको डाहाबाट हामीलाई छुटकारा दिँदैन प्रियहरू। त्यही कारणले यो सुसमाचारमा साँचो पाप क्षमा र साँचो पापको कब्जाबाट स्वतन्त्रता नहुँदाखेरि हामीले वरिपरि देखेका क्रिस्चियनहरू यस्तै छन्। अनि कहिलेकाहीँ हामीलाई के लाग्छ भनेदेखि, धेरै वर्ष अगाडितिर म पनि कहिलेकाहीँ यस्तो सोच्थेँ, हुन त मेरो विश्वास एकदमै ठुलो परिवर्तनबाट भएको थियो, म चाहन्छु नै यताउता कुरा गर्दैन थिएँ पुरा टोटल। तर बेला बेलामा मान्छेहरू जब पास्टरहरू अगुवाहरू गलत काम गरेर पैसा कमाएको, गलत काम गरेर मोज मजा गरेर देखिन्छ, अर्को मान्छेहरूले पनि ए ठिकै रहेछ नि त उसले पनि गराएछ होइन, प्रियहरू हो तिनीहरूले यसुलाई नचिने हुनसक्छ, तिनीहरूले परमेश्वरमा नयाँ जन्म नपाएको हुनसक्छ। तपाईँले पापलाई घृणा गर्नुभएको छैन, त्याग्नु भएको छैन, तपाईँ ख्रिस्टमा जन्म लिनु भएको छैन, उहाँको धार्मिकतामा सहभागी हुनुभएको छैन, साँचो पाप क्षमाले हामीलाई नयाँ मान्छे बनाउँछ। यो चाहिँ परमेश्वरबाट पाएको दर्शन जसले चाहिँ तपाईँ र ममा परमेश्वरको कुरा खोलिदिनुहुन्छ। त्यही कुरा तपाईँलाई मैले हिजो अस्ति पनि सिकाएको थिएँ, येसुले चेलाहरूलाई सोध्नु भएको प्रश्नको बारेमा होइन, येसुले चेलाहरूलाई सोध्नु भएको प्रश्नको बारेमा। अनि तपाईँलाई म त्यो कुरा पहिला सेयर गर्न चाहन्छु, मेरो के भन्छ यो यहाँनिर तिनीहरूले जवाब दिए, येसु प्रभुले जवाब पहिला चाहिँ के भन्नुहुन्थ्यो, मानिसहरूले मलाई को भनेर भन्ठान्छ, मत्ती 16:14। तिनीहरूले जवाब दिए, कसैले बत्तिस्मा दिने योना, कसैले एलिया, कसैले एर्मिया, कसैले अगमवक्ता मध्ये कुनै एकजना हुन् भनी भन्छन्। अनि उहाँले तुरुन्तै तिनीहरूलाई के सोध्नुहुन्छ, तिमीहरू के भन्छौ म को हुँ? अनि यहाँनिर यो उत्तर जुन छ नि, सिमोन पत्रुसले जवाब दिए, तपाईँ ख्रिस्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र। अनि यो शब्दको बारेमा येशु प्रभुले यसरी जवाब दिनुहुन्छ, येशुले तिमीलाई भन्नुभयो, योनाको छोरो सिमोन तिमी धन्य हो, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने पिता मेरा पिताले प्रकट गर्नुभयो। त्यसकारण तपाईँ र म जब परमेश्वरको अगाडि उत्सुकता भएर आउँदछौँ, हृदय खोल्दछौँ, समझ खोल्दछौँ, सुसमाचारमा विश्वास गर्दछौँ, परमेश्वर तपाईँ र ममा काम गरिरहनुहुन्छ। वास्तवमा पावलले फिलिपी 2:13 त्यही कुरा भनेका छन्, परमेश्वरको अनुग्रहले हामीलाई असल इच्छा गर्न र राम्रो काम गर्नलाई मन दिनुहुन्छ, त्यतातिर उहाँले डोर्याउनुहुन्छ भनेर लेखिएको छ होइन। किनभने मानिसबाट तिमीहरूलाई यो प्रकट भएको होइन, जब तपाईँले परमेश्वरप्रति आफैलाई समर्पण गर्नुहुन्छ, परमेश्वरले तपाईँ र मेरो हृदयमा काम गर्न सुरु गर्नुहुन्छ, अनि येशु प्रभु को हुनुहुन्छ अनि हामीले कसरी येशुमा जीवन प्राप्त गर्न सक्छौँ भन्ने कुराको बारेमा परमेश्वरले हामीलाई प्रकट गरिदिनुहुन्छ। अनि त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो, अनि किनभने यहाँनिर 16 को 18 मा येसुले पत्रुसलाई भन्नुहुन्छ, तिमी पत्रुस हौ अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउने छु, मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ्य हुने छैन, नरकको फाटकहरू समर्थ हुने छैन भनेको छ अर्को अनुवादमा, होइन। त्यसैले नरकको फाटक भनेको चाहिँ ढोका, भनेको चाहिँ मृत्युको ढोका, भनेको चाहिँ मृत्युले त्यसलाई लाने छैन, किन परमेश्वरको सुरक्षा त्यहाँ रहन्छ, परमेश्वरको मण्डलीमा त्यो रहन्छ। यहाँनिर मुख्य कुरा चाहिँ के छ भनेदेखि, संसारमा तपाईँ र मलाई मण्डलीमा राख्ने, ल्याउने, बढाउने परमेश्वर हुनुहुन्छ, मण्डली बनाउने परमेश्वर, तपाईँ र मैले बनाउने होइन। हामीले त परमेश्वरमा पालन गर्ने, उहाँको आज्ञा, उहाँको आदेश, उहाँले दिएको कामलाई पुरा गर्ने, तर त्यो काम पुरा गर्ने शक्ति र त्यो काम पुरा गर्ने काम सबै परमेश्वरले हामीद्वारा गर्नुहुन्छ, यो कुरा हामीले कहिल्यै भुल्नु हुँदैन। त्यही कारण कतिजना मान्छेहरूले, मैले चाहिँ एकजनालाई बत्तिसमा दिएँ, मेरो चाहिँ एकजनालाई यस्तो काम गरेँ, जुन धेरै ठुल्ठुलो नम्बर हामी गर्छौँ नि, प्रियहरू होसियारी हुनुहोस्, किनभने परमेश्वरले मात्र यो काम गर्नु सक्नुहुन्छ, तपाईँ र मैले गरेको कामले केही हुनेवाला छैन। त्यसै कारण तपाईँलाई मैले अहिले भर्खरै के भने भने, परमेश्वरको सही दर्शन पायो भने, उहाँमाथि सही भरोसा गर्यो भने, र हाम्रो हृदय र समझलाई, मनलाई खोलेर परमेश्वरको अगाडि उत्सुकता गर्यो भने, अनि परमेश्वरले हाम्रो हृदयमा प्रकट गरिदिनुहुन्छ कि येशु प्रभु नै ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र भन्ने कुरा हामीले त्यहाँ थाहा पाउँदछौँ। अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो, येशु ख्रिस्ट जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भनेर महसुस गर्न, तपाईँ र मैले स्वीकार गर्न, र प्रत्येक व्यक्तिको जीवनमा त्यो चाहिँ एउटा टर्निङ पोइन्ट हुन्छ, जब येशु ख्रिस्ट चाहिँ ख्रिस्ट हुनुहुन्छ, येशु ख्रिस्ट हुनुहुन्छ, वास्तवमा यो येशु चाहिँ ख्रिस्ट हुनुहुन्छ भन्ने जो शब्द छ, येशु तपाईँ ख्रिस्ट हुनुहुन्छ, तपाईँले यो कुरा बुझ्नुपर्छ, ख्रिस्ट भनेको चाहिँ मसीह, जो पुरानो नियममा सम्पूर्ण रूपले इजरायलीको उद्धारको लागि प्रतिज्ञा गरिएको व्यक्ति जो आउनुहुन्छ उनीहरूको मध्यस्थकर्ता, उद्धारकर्ता भएर। त्यसैले तपाईँ उद्धारकर्ता हुनु, त्यसको मतलब उहाँले हामीलाई उद्धार गरिरहनु भएको छ, त्यसरी उहाँमा भरोसा गर्ने कुरा हो। तपाईँ र मेरो उद्धारकर्ता ख्रिस्ट हुनुहुन्छ, हुनुहुन्छ भनेदेखि उहाँलाई हामीले मालिक बनाएको हुनुपर्छ जीवनको, होइन हामी आफै मालिक, तर उहाँको नाम मात्रै लिएर चाहिँ हुँदैन। सत्य परमेश्वर आफैले कुनै पनि व्यक्ति सामु उहाँलाई प्रकट गरिदिनुहुन्छ, जब ती हाम्रो हृदय खुला र हाम्रो दिमाग खुला परमेश्वर अगाडि राख्दछौँ। कुनै पनि व्यक्तिले येशूलाई ख्रिस्टको रूपमा, उहाँको नाउँमा विश्वास गर्छ भनेदेखि, उहाँलाई ग्रहण गर्छ भनेदेखि, अनि परमेश्वरद्वारा नयाँ गरी जन्म तिनीहरूले लिँदछन्। हामीलाई त्यो प्रश्न राखेको छ, नयाँ जन्म भन्ने चाहिँ दोस्रो जन्म, जो तपाईँ र म आत्मामा जन्मिन्छौँ, होइन, अनि परमेश्वरको परिवारको सन्तान, उहाँको छोराछोरी हुने हक परमेश्वरले हामीलाई दिनुहुन्छ, जुन चाहिँ युहन्ना एक अध्यायको 12 र 13 मा हामी देख्दछौँ। मैले यहाँ राखेँ कि राखिनँ, यहाँ जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। अब यो शब्द पनि हामी सबैले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, तर यो त रियल परमेश्वरको वचन हो। उहाँमा विश्वास गर्ने, हाम्रो विश्वास सही विश्वास हुनु पर्यो। विश्वास भनेको चाहिँ कस्तो खालकोलाई भनिन्छ, योग्य विश्वास के हो, बचाउने विश्वास के हो, यो एकदम महत्त्वपूर्ण छ। अनि उहाँको नाउँमा विश्वास, उहाँलाई ग्रहण भनेको के हो, यो एकदमै महत्त्वपूर्ण छ। तर तपाईँ र म संसारकै लागि जिउँछौँ, तपाईँ र म आफ्नै स्वार्थलाई लिएर हिँडेका छौँ, अझै मानिसहरूको अगाडि दाहा गरेर हिँडेका छौँ, तपाईँले उहाँलाई ग्रहण गरे हुँदैन नि त। उहाँलाई विश्वास गर्नेले उहाँको आज्ञा पालन गर्नु पऱ्यो नि त, होइन। यदि त्यस्तो खालको विश्वास हो भने चाहिँ उहाँले सन्तान हुने अधिकार दिनुहुन्छ भनेको चाहिँ, बाइबलमा अर्को ठाउँमा धर्मपुत्र गर्नुहुन्छ भनेको चाहिँ, हामी परमेश्वरको छोराछोरी हुन्छौँ। अनि त्यो हुने कुरा चाहिँ रगतद्वारा, के अरे, शारीरिक इच्छाद्वारा र मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिन्छ नि। यो पदमा अर्को शब्द चाहिँ, त्यो परमेश्वरको छोराछोरीको अधिकार पाउने उपाय चाहिँ उहाँबाट जन्मिएको। त्यसैले त्यो व्यक्ति जो परमेश्वरबाट जन्मिन्छ, त्यो मात्रै परमेश्वरको राज्यमा उहाँको छोराछोरीको अधिकार पाउँछ। यो प्रष्ट कुरा हामीले यहाँ देख्दछौँ। त्यस कारणले परमेश्वरलाई परमेश्वरको रूपमा मान्ने कुरा एकदम महत्त्वपूर्ण छ। मानिसहरूको लागि परमेश्वरको क्रोध किन छ, अब यो विषयमा तपाईँलाई म एक दुईवटा कुरा भनेर आजको कुरा सिद्धाउन चाहन्छु। मानिसहरूको लागि परमेश्वरको क्रोध किन छ? किनभने मानिसहरूले परमेश्वरलाई परमेश्वरको रूपमा सम्मान गर्न र उहाँप्रति कृतज्ञ अथवा धन्यवादी हुन इन्कार गरेका छन्। त्यही कुरा तपाईँलाई मैले रोमीको 18 पढिरहेको थिएँ अघि। परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ। परमेश्वरको क्रोध पापी प्रति कतिजना मान्छेहरूले चाहिँ गड हेट्स द सिन बट लभ्स द सिनर भन्छ। तर एउटा कुरा भुल्नु हुँदैन, धेरै प्रचारक कमेन्ट्री लेख्ने मान्छेहरूले भन्छ, जसले पाप गर्छ त्यसलाई पनि परमेश्वरले घृणा गर्नुहुन्छ खासमा, नत्र भने किन उनलाई नर्क पठाउनु पर्यो। तर एउटा कुरा के छ भने तिनीहरूलाई उम्कने बाटो, छुटकारा पाउने, जीवन पाउने बाटो चाहिँ परमेश्वरले आफैले दुःख भोगेर गर्नुभएको छ। त्यसकारणले जसले सत्यलाई तिनीहरूको अधर्मले दबाइराखेका छन्, त्यही कारण कोही मान्छे ख्रिस्टमा छ भनेदेखि चाहिँ सत्य भन्ने कुरा चाहिँ उसको सबभन्दा नम्बर वान कुरा हुन्छ, झुटा हुँदैन। यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। त्यसपछि अर्को पद तपाईँलाई म पढ्न चाहन्छु, त्यो चाहिँ 19 पद, परमेश्वरको विषयमा, रोमीको 19, जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। अब यहाँनिर रोमी 1 अध्यायमा गएर तपाईँले हेर्नुभयो भने येशू प्रभु बोल्नुभन्दा अगाडि पनि सारा सृष्टिबाट, प्राकृतिकबाट, हरेक किसिमले परमेश्वरले आफ्नो अस्तित्व देखाउनुहुन्छ र मान्छेलाई बहाना छैन भनेर भनिएको छ, होइन? अनि अर्को कुरा चाहिँ पुरानो नियममा परमेश्वर बोल्नु भएको कुरा पनि छ, होइन? अनि यहाँ 20 पद तपाईँलाई पढ्न चाहन्छु, उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यहीँनिर हामीले देख्यौँ, होइन? यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। हेर्नुहोस्, यो सबै मानिसहरूको लागि। त्यसैले अघि सुरुमा तपाईँलाई मैले के भने, परमेश्वरको दर्शन, परमेश्वर वास्तवमा को हुनुहुन्छ यो कुरोलाई चाहिँ हामी त्यति ध्यान दिँदैनौँ। विश्वासी हुन्छौँ तर हाम्रै बुद्धि चलाएर जे जे गरेर आफू अगाडि बढिन्छ, सबै हत्कान्डा अप्नाउने मान्छे शैतानबाट छुटकारा पा छैन भन्ने कुरो बाइबलले क्लियर देखाउँछ। परमेश्वरलाई चिन्ने मान्छे परमेश्वरको स्वभावलाई आफ्नो जीवनमा लाउन थाल्छ। अब यहाँनिर रोमीको 21 र 22 के छ, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्। परमेश्वरलाई परमेश्वरको रूपमा दिने महिमा नदिनु, अङ्ग्रेजीमा के लेख्छ भने दे डिड नट अनर गड एज गड भनेर भन्छ, दे डिड नट अनर गड एज गड। त्यही कारण त्यो एकदमै महत्त्वपूर्ण कुरा, हरेक व्यक्तिको, यदि हामी आफैलाई क्रिस्चियन भन्छौँ के हर हिसाबले हाम्रो पुरा हृदयमा, पुरा सोचमा, पुरा लाइफमा, पुरा फ्यामिलीमा, पुरा योजनामा, पुरा जीवनमा परमेश्वरलाई परमेश्वरको रूपमा आदर दिएका छौँ, त्यो सबभन्दा पहिलो कुरा भयो। दोस्रो कुरा चाहिँ धन्यवाद चढाउने। धेरै जस्तो मान्छे म भेट्छु धन्यवादी छैन, दे आर जस्ट प्राउड पिपल, होइन? जीवनमा यति धेरै मद्दत पाएका छन्, यति धेरै सहायता पाएका छन्, उनीहरू एक शब्द पनि धन्यवादी, बाइबलमा भनिएको छ एक कप पानी पनि कसैले दिन्छ भने धन्यवादी हुने कुरा सिकाइएको छ, तर मान्छेहरू धन्यवादी छैन नि। त्यसले के देखाउँछ भने हामी परिवर्तन छैन, हामी त विश्वासघाती। त्यही कुरो त आदमबाट आएको हो नि, नाम ख्रिस्टको सुसमाचारमा विश्वास गरेको, काम अर्कै पुरानै अन्धकारको शक्तिको। अनि तिनीहरू यहाँनिर के लेखा छ, तिनीहरू आफ्ना विचारमा बेकम्म भए, तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। हामी यहाँनिर अहिले क्रिस्चियनहरूको कुरा गरिरहेछौँ, विश्वासै नगरे मान्छेहरूको कुरा छोडिदिनुहोस्, बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए। अनि यहाँनिर अर्को पद पढ्नुहोस्, तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपमा अविनाशी परमेश्वरको महिमा साट फेर गरे। अब हामीहरू जो ख्रिस्टलाई मान्छौँ, हामीले त मूर्तिलाई पूजा त गर्दैनौँ, तर परमेश्वरको ठाउँमा तपाईँ र मेरो स्वार्थी इच्छा, रुपियाँ पैसा, घर जग्गा, जति पनि गाडी भोगविलास राख्छौँ नि, त्यो मूर्ति नै भयो। जुन ठाउँ परमेश्वरको ठाउँ लिन्छ, परमेश्वरलाई हामीले पहिलो ठाउँ दिन्छौँ भने के हुन्छ, हामी हरेक कदममा हामीले गरेको कमिटमेन्ट, हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, हाम्रो काम परमेश्वरको अगाडि घाम जस्तै देखिएको हुन्छ। हामी विश्वासयोग्य हुन्छौँ, त्यो विश्वासयोग्य तपाईँको आफ्नो कर्तव्यमा विश्वासयोग्य छैन भने तपाईँले परमेश्वरलाई पछ्याएको ठहरदैन। अब रोमी 1:28-29 के छ, यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनु भयो। अब यहाँनिर एउटा खतरनाक कुरा के छ थाहा छ, जो मान्छेले परमेश्वरलाई जसरी पछ्याउनु पर्छ पछ्याउँदैन, उनीहरूमा भएको भ्रष्ट मन चाहिँ परमेश्वरले छोडिदिनु भएको मन, त्यस्तो अवस्था भनेको त डरलाग्दो हो नि। कतिचोटि परमेश्वर असल हुनुहुन्छ, हामीले अट्ठेर गर्दाखेरि हाम्रो जीवनमा अप्ठ्यारा परिस्थिति ल्याइदिएर हामीलाई परमेश्वरप्रति भरोसा गर्नलाई उहाँले चाहिँ सहायता गर्नुहुन्छ, अनि त्यतिखेर हामी भरोसा गर्छौँ। अबदेखि उसो प्रभु म तपाईँको सेवा गर्छु। एकचोटि सिङ्गापुरबाट आउँदै गर्दा ब्याङ्कक थाइल्यान्ड एयरलाइन्समा कलकत्तातिर पुग्दाखेरि हवाईजहाज चाहिँ 50-100 फिट खस्यो अचानक। अब त्यहाँनिर सबै मान्छेहरू आत्तिए, मलाई अलिअलि याद छ, धेरै वर्ष अगाडि कुरा हो, 97 ए कराएका छन्, प्रार्थना गरेका छन् के, म त्यहाँ चुपो लाएर बसिया छु। तर थाहा छ तपाईँलाई, मेरो मनमा पनि प्रभु म तपाईँको हुँ, तपाईँले जे चाहनुहुन्छ त्यही होस् मैले भनेको छु। त्यस्तो बेलामा मान्छेले के भन्छ, प्रभु म 1 इन्च 1 सिङ्का 1 रङ दायाँ बायाँ लाग्ने छैन तपाईँको इच्छाबाट अवस्थामा। तर जब त्यो अवस्थाबाट अलिकति सुरक्षित ठाउँ पुग्छ नि हामी आफ्नै स्वार्थमा, त्यही कारण यो स्वार्थमा जाने काम कसले गर्छ, शैतानले। प्रियहरू हो, शैतानको पासोमा पर्नु हुँदैन, दुष्टताको पासोमा। अनि यहाँनिर चाहिँ तिनीहरू सबै किसिमका बदमासी, दुष्टता, लोभ, इबीले भरिएका क्रिस्चियनहरूलाई इबी भएको देख्नु भएको छ, विश्वासघात, मानिसहरूको पछाडि उसको बारेमा बतखुई, कसैले गरेको गल्ती छ भने नि क्रिस्चियन तरिका चाहिँ त्यही मान्छेलाई गएर तपाईँकै गरेको यो कुरा चाहिँ गलत छ नि भनेर सम्झाउने बाहेक अर्को मान्छेलाई भन्ने काम चाहिँ तपाईँ परमेश्वरको अगाडि दण्डित हुनुहुन्छ एक दिन। यो कुरो तपाईँले बुझ्नुहोस्, त्यो नबुझेका क्रिस्चियनहरूलाई एक दिन सरप्राइज हुन्छ, किन उनीहरूले गरेका पापहरूको आधार, उनीहरूको कामको आधार, तपाईँ र मेरो कामको आधारमा हाम्रो न्याय हुन्छ। तिनीहरू डाहा, हत्या, झै झगडा देख्नु भएको छल बदखैले भरिएका हुन्छन्, तिनीहरू कुरौटे हुन्छन्। प्रियहरू, बोल्न चाहिँ म पनि धेरै बोल्छु, तर चाहिएको कुरा परमेश्वरको महिमाको कुरा मात्रै बोल्नुपर्छ। भ्रष्ट मनको हुनलाई परमेश्वरले छोडिदिनुहुन्छ। तर कतिजना मान्छेहरू विचार गर्छन्, म पनि क्रिस्चियनै हो, तर मुक्ति पाएको क्रिस्चियन चाहिँ नयाँ हुन्छ। अनि यहाँनिर 30-32 के छ, बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिट, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, तपाईँले दुष्ट कुरा रची हिँड्ने मान्छे देख्नु भएको छ, अभिमानी, अहंकारी, दुष्ट कुरा रची हिँड्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती त कति देखाएको छु मैले, विश्वासघाती त यति देखाएको छु, क्रिस्चियनको कुरा गरिरहेको छु मैले, निर्दय, क्रूर हुन्छन्, यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। तपाईँलाई मैले यी कुराहरू पढ्दै गर्दाखेरि मैले आफ्नो जीवन विचार गर्नुपर्छ, परमेश्वरको अगाडि हामीले घाम जस्तै क्लियर जीवन जिउनुपर्छ, किनभने प्रभुबाट हाम्रो केही छिप्या हुँदैन, हामीले गरेको कुराहरू सबै लेखेको हुन्छ। त्यस कारणले अघिको सुरुको पोइन्ट, तिनवटा पोइन्ट, पहिलो कुरा, पाप क्षमा पूर्ण रूपमा पाएको व्यक्ति पापको कब्जामा हुँदैन, स्वतन्त्र भएको व्यक्ति अब फेरि ऊ कैदमा हुँदैन, त्यो जम्मै येशु ख्रीष्टको अनुग्रहमा हाम्रो विश्वासद्वारा गर्नुहुन्छ। त्यस कारणले यहाँनिर, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा आउँछ, यस्तो लेखेको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ। तपाईँ र म येशुमा विश्वास गरेर उहाँको आज्ञा अनुसारको पवित्रताको, सच्याइको, धार्मिकताको जीवन हामीले जिउनुपर्छ। सबै व्यक्तिप्रति एउटा सोच राख्नुपर्छ प्रियहरू, त्यो नहुनु शैतानकै कब्जामा परेको हो। अब यहाँ 16 पदमा तपाईँले भनेको छ, पावलले यहाँ के भन्छ, किनकि सुसमाचारसँग म शर्माउँदिन, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीका निम्ति र अन्य जातिहरूको निम्ति पनि। त्यसकारणले यो कुरा महत्त्वपूर्ण छ, यहाँ फिलिपी 20 एकको 20 पावलले भन्छ, पावलको बारेमा फिलिपी 3 अध्यायमा अझै बढी तपाईँले पाउनुहुन्छ। मेरो उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ र सधैँ चाहिँ अहिले पनि मेरो शरीरमा ख्रिस्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस् चाहे जीवनद्वारा। त्यसैले प्रियहरू, हामी जो परमेश्वरको निम्ति सेवामा अगाडि बढेका छौँ, हामी ख्रिस्टको सेवा गर्छौँ, हाम्रो मातहतमा विश्वासीहरू छन्, उनीहरूले यी परमेश्वरका वचनका सत्य बुझ्नुपर्छ। धार्मिकता, यो जम्मै संसारको मान्छेहरू जुन पैसाको पछि, नामको पछि, ग्रुपको पछि, कहाँ फाइदा पाइन्छको पछि परमेश्वरमा भरोसा गरेको जीवन होइन, अनि त्यस्तो खालको मान्छे पछ्याउन सक्ने कसैको वरदान हुन्छ? वरदान भन्दैन, त्यसलाई ट्यालेन्ट भन्छ, प्रतिभाशाली, भाषण गर्न सक्ने मदन भण्डारी जस्तो, त्योबाट झुकिनु हुँदैन। आत्मिकी तवरले गर्दा कम्पनी हुन्छ, बढी पनि हुन्छ, तर त्यो ल्याउने त परमेश्वर हो नि। तर तपाईँ र मैले सत्यतामा जिउनु पर्छ, सत्यतामा। हाम्रो परिवारमा, पति पत्नीको बिचमा, छोराछोरीको बिचमा, छिमेकीको बिचमा केवल ख्रिस्टको महिमा, उहाँको वचनको सत्यता हामीबाट प्रकट हुनुपर्छ। वास्तवमा प्रेरित 1:8 त्यही हो, त्यो चाहिँ एउटा मण्डलीको गवाही हो, परिवर्तनको जीवन। परमेश्वरले हामी सबैलाई आशिष